नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशैभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रिय सभा उम्मेद्वार चयन गर्न एमाले स्थायी समिति बैठक चल्दै, माओवादीमा उम्मेद्वार छान्ने जिम्मा प्रचण्ड श्रेष्ठ र थापालाई काङ्ग्रेस र फोरमसँग तालमेल गर्ने राजपाको निर्णय।
एमाले सांसद नवराज सिलवाललाई पक्रिन इन्टरपोलमा नोटिस जारी, एमालेको कडा आपत्ति।
विद्यार्थीदेखि साधना गर्ने सबैले सरस्वतीको आराधना गरेर श्री पञ्चमी मनाए, अक्षराम्भ गरेका बालबालिकालाई विकल्प सहितको व्यवहार गरेमा बाल सिकाइ प्रभावकारी हुने।
हरेक चिजलाई हामीले बालमैत्री बनाउन सक्यौँ भने ठुलो भएपछि यो बच्चाले पढेन, यसले तेरेन, यसलाई कुट्नुपर्छ भन्ने कुरै आउँदैन, आफै सकिन्छ।
अफगानिस्तानमा तालिबान लडाकु विरुद्ध सैन्य कार्यवाही तीव्र, 50 जनाको ज्यान गयो, 30 जना घाइते।
र भुटानको डुकी स्टारलाई हराउँदै नेपाल आर्मी मदन भण्डारी मेमोरियल इटवारी गोल्ड कप फुटबलको सेमी फाइनलमा।
हाइड्रोसिलको निशुल्क अपरेशन सम्बन्धी सूचना।
वीर अस्पताल काठमाडौँमा यही असार मसान्तसम्म हाइड्रोसिलको निशुल्क अपरेशन भइरहेकाले मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्पर्क समन्वय शाखा वीर अस्पताल, मोबाइल नम्बर 98511335551।
प्राङ्गारिक खेतीको प्रवर्धन, स्वस्थ जीवनको अवलम्बन भन्ने मूल नाराका साथ यही फागुन 3 गतेदेखि 7 गतेसम्म बुटवल मण्डप बुटवलमा हुन गइरहेको 11 राष्ट्रिय प्राङ्गारिक कृषि मेला 2074 आफ्ना प्राङ्गारिक कृषि उत्पादन, प्राङ्गारिक कृषि सामग्री, खेती प्रविधि लगायतको प्रदर्शन गराई प्राङ्गारिक कृषि उपजको व्यापारिक कारोबार गरी लाभान्वित एवं पुरस्कृत हुन सबैलाई जानकारी गर्दछौ।
मेलाका आकर्षणहरू: निशुल्क स्टलको व्यवस्था तथा प्रवेश निशुल्क, बाली उपचार शिविर, माटो परीक्षण सेवा, अन्तर्क्रिया गोष्ठी तथा परिकार महोत्सव। स्टल आवेदनका लागि जिल्ला कृषि विकास कार्यालय रूपन्देहीको फोन नम्बर 071-520-201
वा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवनको फोन नम्बर 01-50-10-026 वा 50-10-293 सम्पर्क राख्नुहोला।
स्टल आवेदनका लागि आवेदन गर्ने स्थान स्टल आवेदन फारममा उल्लेख गरिएको छ।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवन ललितपुर, क्षेत्रीय कृषि निर्देशनालय पोखरा, जिल्ला कृषि विकास कार्यालय रूपन्देही र बुटवल उद्योग वाणिज्य संघ बुटवल रूपन्देही।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय सभाको उम्मेद्वार टुङ्गो लगाउन एमाले स्थायी समितिको बैठक अहिले पनि चलिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा 3 घण्टादेखि चलिरहेको बैठकले राष्ट्रिय सभाका उम्मेद्वारको टुङ्गो लगाउनेछ। राष्ट्रिय सभाका लागि पर्सी उम्मेद्वारहरूको मनोनयन गर्नुपर्नेछ। राष्ट्रिय सभा निर्वाचन हुने 56 मध्य 43 पदमा वाम गठबन्धनले उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ। निर्णय अनुसार एमाले 29 र माओवादी केन्द्रले 14 पद पाउने सहमति भएको छ। एमालेको भागमा परेको 29 जना उम्मेद्वार मध्ये अहिले बसिरहेको स्थायी समितिको बैठकले टुङ्गो लगाउने अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। यस्तै बैठकमा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता बारे पनि छलफल भइरहेको छ। हिजो भएको एकता समन्वय समितिको बैठकमा भएको प्रगतिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्नुभएको छ। बैठकमा कुन प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ। 7 प्रदेशमध्ये 6 वाम गठबन्धनले सरकार बनाउने निश्चित छ। 6 मध्ये प्रदेश नम्बर 1, 3, 4 र 5 एमालेको भागमा परेको छ। 5 नम्बर प्रदेशको एमाले संसदीय दलको नेतामा शंकर पोखरेल चयन भइसकेकोले उहाँ मुख्यमन्त्री हुने निश्चित भएको छ। बाँकी 3 प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने बारेमा आजको बैठकमा छलफल भइरहेको छ। प्रदेश नम्बर 6 र 7 भने एमाले माओवादीको नेतृत्वमा प्रदेश सरकार बनाउन सहमति जनाइसकेको छ। 2 नम्बर प्रदेशमा प्रदेश सरकार बनाउन एमाले र माओवादीको मात्रै बहुमत नपुग्ने भएकोले अरू दलसँग छलफल गर्ने एमाले र माओवादीको तयारी छ।
यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेद्वार छान्ने जिम्मा 3 शीर्ष नेतालाई दिएको छ। पार्टी कार्यालय पेरिस टाँडामा प्रदेश इन्चार्जसहित बसेको सचिवालयको बैठकले उम्मेद्वार छान्ने जिम्मा 3 नेतालाई सुम्पेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायण काजी श्रेष्ठ र रामबहादुर थापा बाँधलले भोलि बैठक बसेर अन्तिम निर्णय गर्ने दाहालका प्रेस संयोजक मनोहरी तिमिलसेनाले जानकारी दिनुभयो। एमाले र माओवादीले राष्ट्रिय सभामा निर्वाचित हुने 56 मध्ये 43 पदका लागि उम्मेद्वारी दिने सहमति गरेका छन्। सहमति अनुसार एमाले 29 र माओवादीले 14 भागवण्डा गरेका छन्। राष्ट्रिय सभाको चुनाव माघ 24 गते हुँदैछ।
यस्तै राष्ट्रिय जनता पार्टी नेपाल राजपाले राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गर्ने भएको छ। राजपाको अध्यक्ष मण्डलको बैठकले उपयुक्त सीट बाँडफाँड गरेर कांग्रेस र फोरमसँग तालमेल गर्ने निर्णय गरेको नेता केशव झाले उज्यालोलाई जानकारी दिनुभयो। सीट बाँडफाँडको जिम्मा पनि अध्यक्ष मण्डललाई नै दिइएको नेता झाले बताउनुभयो।
यसैबीच निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावलाई शान्तिपूर्ण मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न गर्न सबै ले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ। उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले चुनावलाई शान्तिपूर्ण बनाउन सबै खाले सुरक्षा रणनीति अपनाउने निर्णय गरेको हो। निर्वाचन आयुक्त सुधीर कुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा बसेको बैठकले माघ 24 गते बुधबार हुने चुनावका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।
शपथ ग्रहण नगरेको कारण डोटीका प्रदेशसभा सांसद भरत बहादुर खड्कालाई राष्ट्रिय सभा चुनावमा भोट हाल्न नदिनु भन्दै निर्वाचन अधिकृतको कार्यालय डोटीमा उजुरी परेको छ। निर्वाचन अधिकृतको कार्यालयले आज उजुरी सूची प्रकाशित गर्दै खड्का विरूद्ध शपथ ग्रहण नगरेकोले उजुरी परेको उल्लेख गरिएको छ। डोटीकै बासिन्दा विष्णु सिंहले खड्का विरूद्ध शपथ ग्रहण नगरेकाले राष्ट्रिय सभा चुनावको मतदाता नामावलीबाट नाम हटाइनुपर्ने माग गर्दै उजुरी दिएको निर्वाचन अधिकृत जयानन्द पनेरूले जानकारी दिनुभयो। प्रदेश नम्बर 4 का सांसद दीपक मनाङे भनिने राजीव गुरूङ विरूद्ध पनि उजुरी परेकोले निर्वाचन आयोगले दुवै उजुरी हेरिरहेको पनेरूले जानकारी दिनुभयो। प्रदेश नम्बर 4 सांसद राजबहादुर गुरूङ पनि विदेशमा रहेका कारण आइतबारको शपथमा अनुपस्थित हुनुभएको थियो। शपथ नलिएका सांसदलाई राष्ट्रिय सभा चुनावमा भोट हाल्न दिने नदिने भन्ने बारेमा मंगलबार निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ।
पूर्व डीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलोवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ। नेपाल प्रहरीको सिफारिशमा इन्टरपोलले सिलोवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो। बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कन फाइल कृत्य गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलोवाल फरार भएपछि नेपाल प्रहरीको सिफारिशमा 192 देशका प्रहरी सदस्य रहेको इन्टरपोल मार्फत सिलोवालको खोजी शुरू गरेको छ। इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि अब 192 देशका प्रहरीले नवराज सिलोवाललाई पक्रेर नेपाल प्रहरीलाई बुझाउन सक्नेछन्। सिलोवाललाई पक्राउ गर्न नेपाल प्रहरीको टोलीले नेपालभरि पनि खोजी तीव्र पारेको छ। गोप्य सूचनाको आधारमा प्रहरीले गोदावरीमा रहेको उनको घरमा र ललितपुरको भट्टे डाँडामा खोजे पनि नभेटिएपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको हो। सिलोवाल अहिले नेपालमा नै नरहेको प्रहरीको आशंका छ। प्रहरी महानिरीक्षक बन्न नसकेपछि राजीनामा दिएका सिलोवाल एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर 1 सांसद चुनिएका थिए। यसैबीच ललितपुर 1 सांसद बनेका नवराज सिलोवाललाई इन्टरपोलमा सूचना राखेर पक्राउ गर्न खोज्ने सरकारको कदमप्रति एमाले स्थायी समिति बैठकले आपत्ति जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको बैठकले चुनाव बाट विजयी भइसकेका सांसदलाई अपराधी जसरी व्यवहार गरेर इन्टरपोलमा सूचना हाल्नु आपत्तिजनक भएको ठहर गरेको हो।
यसैबीच महानगरीय प्रहरी कार्यालय रानी पोखरी काठमाडौँका असय रेशमबहादुर खड्का 3 लाख रूपियाँ घुस रकम सहित पक्राउ परेका छन्। व्यक्तिको लेनदेनको कागज आफूसँग राखेर रा सेवाग्राहीसँग बालाजु बाइपासको एक होटलमा 3 लाख रूपियाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान 11 खड्कालाई पक्राउ गरेको हो। पक्राउ परेका खड्कालाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता पदम प्रसाद पाण्डेयले जानकारी दिनुभयो।
सल्यानको त्रिवेणीमा बस दुर्घटना हुँदा 3 ज्यान गएको छ, 38 घाइते भएका छन्। रुकुमबाट दाङका लागि छुटेको ना 5 ख 531 नम्बरको बस सल्यान त्रिवेणी गाउँपालिकाको लुहाम नजिकै भाटा खोलामा खस्दा 3 ज्यान गएको हो। दुर्घटनामा रुकुमकी पुष्पा खड्का केसी र भीमबहादुर खड्का तथा सल्यान बागचौरकी छन्चरी विकौको ज्यान गएको प्रहरीले जनाएको छ। गम्भीर घाइते 14 थप उपचारका लागि नेपालगंज पठाइएको छ। यसअघि अचेत अवस्थामा रहेका घाइतेको पनि मृत्यु भएको आशंकामा प्रहरीले 4 ज्यान गएको बताएको थियो। तर पछि 3 मात्र ज्यान गएको पुष्टि भएको सल्यानका प्रहरी नायब उपरीक्षक भरत बहादुर विकले जानकारी दिनुभयो।
यसैबीच डोटीमा नेपाली सेनाको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ। बैतडीबाट नेपाल प्रहरीका बिरामी बोकेर कैलालीका लागि उडेको एकुरेल नामको हेलिकप्टरमा खराबी आएपछि डोटीको शिखर नगरपालिका 4 मर्कटे जंगलमा सकुशल आकस्मिक अवतरण गरिएको छ। हेलिकप्टर बैतडीबाट कैलालीका लागि उडे पनि कैलालीको मौसममा खराबी आएपछि सुदूरपश्चिम पीर्तना हेडक्वार्टर दिपायलमा अवतरण गर्ने तयारी थियो। तर हेलिकप्टरको इन्जिनमा समस्या देखिएपछि मर्कटे जंगलमा आकस्मिक अवतरण गरिएको सेनाले जनाएको छ। हेलिकप्टरमा रहेका बिरामीलाई एम्बुलेन्स मार्फत पठाइएको छ।
प्रदेश राजधानीको माग गर्दै बन्द गरिएको धनकुटा आजदेखि खुलेको छ। दिनमा एक घण्टा कोशी राजमार्गमा चक्काजाम गर्ने गरी आजदेखि एक हप्ताका लागि आम हड़ताल स्थगित गरिएको हो। बन्द खुलेसँगै धनकुटाको जनजीवन सामान्य बन्दै गएको छ। एक हप्ता केन्द्र र प्रदेशका मुख्य सरकारवाला राजनीतिक दलसँग छलफल गर्ने र माग पूरा नभए फेरि माघ 15 गतेदेखि आम हड़ताल गर्ने गरी बन्द खुलेको हो। एक नम्बर प्रदेशको राजधानी धनकुटा नै हुनुपर्ने माग गर्दै आए पनि सरकारले अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटा बासिन्दा आन्दोलित भएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदै छौ 25 औं वार्षिक उत्सवमा।
हिमालयन बैंक लिमिटेड।
जानी जानी
माछापुच र स्कूल कुसुन्ती ललितपुर, द स्कूल फर चेन्ज मेकर्स नाउ ओपन इट्स किन्डरगार्टन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल। फर विजिट कन्ट्याक्ट 01519314 01519388 माछापुच र स्कूल कुसुन्ती ललितपुर। फर विजिट कन्ट्याक्ट 01519314 01519388
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रिय सभा उम्मेद्वार चयन गर्न एमालेको स्थायी समितिको बैठक चल्दै माओवादीमा उम्मेद्वार छान्ने जिम्मा प्रचण्ड श्रेष्ठ र थापालाई काँग्रेस र फोरमसँग तालमेल गर्ने राजपाको निर्णय, एमाले सांसद नवराज सिलवाललाई पक्रन इन्टरपोलमा नोटिस जारी, एमालेको कड़ा आपत्ति लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। आज श्री पञ्चमी अर्थात सरस्वती पूजा, विद्यार्थीदेखि साधना र सृजनाको क्षेत्रमा काम गर्ने सबैले आजको दिन सरस्वतीलाई सम्झन्छन्। विद्यालय नपठाएका बालबालिकालाई आजकै दिनदेखि अक्षराम्ब गराउने चलन छ अनि विद्यालयमा समेत विभिन्न कार्यक्रमसहित नयाँ भर्ना शुरू हुने गर्छ। नजिकको सरस्वती मन्दिरमा लगेर अक्षर कोर्न सिकाएपछि धेरै अभिभावकले आफ्ना बालबालिका आज विद्यालय भर्ना गरेका छन्। यसरी विद्यालय भर्ना भएका बालबालिकालाई कसरी सिकाउन सके प्रभावकारी हुन्छ त? मदन पौड्यालको रिपोर्ट।
ललितपुर झम्सी खेलकी प्रतीक्षा शर्माले 3 वर्षकी छोरीलाई आज अक्षर कोर्न सिकाउनु भयो। छोरीलाई हात समाउँदै मन्दिर ल्याएकी उहाँले हातै समाएर मन्दिरको पर्खालमा नामको अक्षरबाट धर्का तान्न लगाउनुभयो अनि सानो झोलामा ल्याएको कापी र पेन्सिल झिकेर फेरि कापीमा उसै गरी लेखाउनु भयो।
स्कुल जाने बेला भएकोले अनि आजको दिन चाहिँ स्पेशल मानिन्छ हैन। अब सुरुवात गर्नको लागि बच्चाको लागि अब पढाइ सुरु गर्ने भएको भएर मैले चाहिँ आजबाट दिन सुरु गरे। उसलाई कपी कलम लिएर लेखाएर
आजका दिन लेखपढ गर्न सिकाएर विद्यालयमा भर्ना गर्ने चलन छ। अभिभावकले आफ्नो बच्चाले राम्ररी सिकोस् र पढोस् भनेर सधैँ चिन्ता गर्छन् अनि शिक्षकले पनि त्यसै गरी बालबालिकालाई पढाइ र लेखाइमा रटान लगाउँछन्। तर साना नानीलाई कसरी सिकाउने र पढाउने भन्ने त्यति धेरै हेक्का हुँदैन। कक्षा कोठा र किताबले मात्रै बाल बालिकाको सिकाइलाई समेट्न सक्दैन भन्नुहुन्छ अहिले कक्षा बाह्रमा पढ्दै गरेकी लता केसी।
उनीहरूले कुन तरिकाले चाहिँ कुराहरूलाई लिन सक्छन्, कुन सकारात्मक तरिकाले चाहिँ कुराहरूलाई दिन सक्नुपर्छ, जस्तै अब घरमै चेस लुडो त्यस्तो खालका खेलहरूलाई राखेर सिकाउन सकिन्छ।
बाल सिकाइ प्रभावकारी बनाउन अभिभावकको भूमिका अति महत्वपूर्ण हुन्छ। बाल बालिकामा सकारात्मक अभिभावकत्वको व्यवहार गर्नुपर्छ अनि विद्यालयमा शिक्षकले क्रियाकलाप मुखी बिना डर धम्की बढीभन्दा बढी शैक्षिक सामग्रीहरूको प्रयोगद्वारा शिक्षण गर्न सके अझै राम्रो हुने ललितपुर पुल्चोकका पवित्र श्रेष्ठ बताउनुहुन्छ।
सानो बच्चालाई खेला खेला सिकाउनुपर्छ र गाली गरेर सिकाउनुहुन्न होइन, उसलाई माया गरेर सिकाउनुपर्छ र बुझाएर सिकाउनुपर्छ, मतलब भोकन्ते विद्या हुँदैन यो भनेको यो भनेर बुझाएर सिकाउनुपर्छ जस्तो लाग्छ मलाई।
बाल बालिकाको चाहना एकातिर अनि अभिभावक र शिक्षकको व्यवहार अर्कोतिर हुँदा पनि समस्या हुने गरेका छन्। बाल बालिकालाई अनेकौं विकल्प सहितको व्यवहार गर्न सके बाल सिकाइ प्रभावकारी हुन्छ भन्नुहुन्छ रत्न राज्यलक्ष्मी क्याम्पसका उप प्राध्यापक देवी प्रसाद घिमिरे।
हाम्रो घर परिवार पाठशाला हो र राम्रा कुरा गर्नुहोस्, घरमा राख्ने पोस्टरहरू बाल मैत्री बच्चाले मन पराउने रंगीन कलात्मक कख लेखिएका हुन्छ, एबीसीडी लेखिएका हुन्छ, जनावरका चित्रहरू हुन्छ, त्यसतिर जानु न, त्यो हरेक चीजलाई हामीले बाल मैत्री बनाउन सक्यौँ भने अब ठुलो भएपछि यो बच्चाले पढेन यसले तेरेन यसलाई कुट्नुपर्छ भन्ने कुरै आउँदैन, आफै सकिन्छ।
रिपोर्ट पछि फेरि खबरकै सिलसिला। विद्यालयबाट प्राप्त हुने प्रमाणपत्र भन्दा ज्ञानलाई सिपमा ढाल्नु महत्वपूर्ण भन्ने नाराका साथ वृहत राष्ट्रिय शिक्षा महाअभियानले देशव्यापी अभियान शुरू गर्ने भएको छ। विद्यालयमा राखिएको 80 वर्षभन्दा पुरानो पाठ्यक्रम परिमार्जन गर्ने, 3 घण्टे परीक्षा प्रणालीलाई परिष्कृत गर्ने, घोकन्ते विद्यालाई निरुत्साहित गरी व्यावहारिक सिकाइलाई प्रोत्साहन गर्ने र विद्यार्थीको निरन्तर मूल्याङ्कन प्रणालीलाई जोड़ दिने उद्देश्यले भोलिदेखि अभियान शुरू हुन लागेको हो।
नेपाली कांग्रेसको युवा भातृ संगठन नेपाल तरूण दलको राष्ट्रिय भेला माघ 28 र 29 गते भक्तपुरमा हुने भएको छ। तरूण दलको आज काठमाडौँमा भएको बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गर्न, संगठनलाई चुस्त बनाउन र केही ठाउँमा संगठन निर्माण गर्न जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेको तरूण दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो।
नेपाल कृषि अनुसन्धान परिषद नार्कले मकै, धान, गहुँ, तोरी, मुसुरो लगायतका अन्नबालीका नयाँ उन्नत जातका बिउको विकास गरेको छ। नार्कका वरिष्ठ वैज्ञानिक टिकाबहादुर कार्कीका अनुसार मकैमा बसन्त मकै, बर्खे मकै, अरूण 3, अरूण 4 र अरूण 6, मनकामना 3, मनकामना 4, मनकामना 5 र मनकामना 6 जातका बिउ तयार गरिएको छ। नार्कले विकास गरेर नयाँ उन्नत जातका बिउ विभिन्न ठाउँमा रहेका विकास केन्द्र मार्फत किसानलाई वितरण गर्नेछ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणका आयोजनाको डिजाइन र लागत स्वीकृत गराएर पुननिर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। विपद पश्चातको पुनर्लाभ कार्य ढाँचामा रहेका आयोजना मध्ये वास्तविक पुननिर्माण गर्नुपर्ने भूकम्पबाट क्षतिग्रस्त रहेका आयोजनाको अहिलेसम्मको प्रगति विवरण र आगामी योजनाबारे भएको छलफलमा प्राधिकरणका सचिव मधुसूदन अधिकारीले पुननिर्माण गर्ने संरचनाको डिजाइन, लागत र खरिद गुरुयोजना प्राधिकरणबाटै स्वीकृत गराएर वित्तीय अनुशासनको पूर्ण पालना गर्न निर्देशन दिनुभयो।
जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले निशुल्क वितरण गर्ने औषधि चिसो भूइँमा भण्डारण गरेको भेटिएको छ। अधिकांश औषधिका प्याक स्टोरको भूइँमा फालिएको र केही औषधिमा ढुसी लागेको पनि पाइएको छ। ढुवानीका क्रममा भिजेका औषधि पनि भूइँमै राखिएको छ। यसअघि पनि भण्डार कक्षमै म्याद सकिएको औषधि विभिन्न विद्यालयलाई वितरण गरिएको र प्रयोग गर्न अयोग्य रहेको भेटिएको थियो। तर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर मुकुन्द प्रसाद यादवले नयाँ भवनमा कार्यालय सरेको र ठेकेदारले भवन हस्तान्तरण समेत गरि नसकेकोले व्यवस्थापन गर्न कठिनाई भइरहेको जानकारी दिनुभयो।
बैतडीको पुर्चोडी नगरपालिकाको तल्लादेही स्वास्थ्य चौकीमा पानी नहुँदा प्रसूति सेवा बन्द भएको छ। पानीको अभावमा प्रसूतिका लागि प्रयोग हुने औजारहरू सफा गर्ने पानी समेत नहुँदा एक वर्षदेखि प्रसूति सेवा बन्द भएको तल्लादेहीका तारा भण्डारीले जानकारी दिनुभयो।
मुगुको गमगढीबाट हुम्लाको चङ्खेली गाउँपालिका आउजाउ गर्ने घोडा र खच्चडलाई एक महिनादेखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रोकेका छन्। गाउँपालिकाले घोडा खच्चडको सवारी कर भन्दै 50 रुपियाँ शुल्क उठाएकोले विप्लव समूहले आवागमनमा रोक लगाएको हो। मुगुको गमगढी बजारबाट हुम्ला पुग्ने खाद्यान्न निर्माण सामग्री बोक्दै आएका खच्चड घोडा हाल चङ्खेली गाउँपालिकाको दारमा र मुगु जिल्लाको बाम गाउँपालिकामा रोकिएको खच्चड व्यवसायी हरिचन्द्र बुढाले जानकारी दिनुभयो।
पाँचथर र इलामको सिमाना राँकेदेखि रवि हुँदै झापाको दमक जोड्ने फाल्गुनन्द मार्गमा बाह्रै मास गाडी चल्न थालेका छन्। झण्डै 20 वर्ष अघिदेखि निर्माण शुरू भएको 44 किलोमिटर सड़कको सबै काम पूरा भएपछि बाह्रै मास गाडी चल्ने भएका हुन्। अहिले साना गाडीलाई नियमित अनुमति दिइएको र एक हप्तापछि ठूला गाडीलाई सञ्चालनको अनुमति दिइने उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiai.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल खबरमा नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दाङको तुलसीपुरमा एकजनाले आफ्नै बाबुको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका 8 का तेजबहादुर चौधरीले गैराती बुवा बाबुराम चौधरीको खुकुरी हानेर हत्या गरेको प्रहरीले जनाएको छ। बुवाको हत्या गर्ने तेजबहादुरलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
मोहनापुर अल्तेरिया 6 लेन सड़क निर्माणको लागि सड़क क्षेत्रमा रहेका संरचना आफै भत्काउने 19 जनालाई धनगढ़ीमा सम्मान गरिएको छ। धनगढ़ी युवा दबाव समूहले ट्राफिक चौराहामा कार्यक्रम गरेर स्वतस्फूर्त रूपमा घर भत्काउँदै विकासका लागि बाटो खोलिदिएका 19 जनालाई दोसल्ला उडाएर सम्मान गरेको हो।
बाँकीको राप्ती सोनारी गाउँपालिका 8 शमशेरगंजमा सर्पदंश उपचार केन्द्र भवन निर्माण हुने भएको छ। 30 लाखको लागतमा निर्माण हुने केन्द्रको आज प्रदेशसभा सदस्य कृष्ण केसीले शिलान्यास गर्नुभयो।
म्याग्दी जिल्लालाई आज नेपालको 39 औं साक्षर जिल्ला घोषणा गरिएको छ। म्याग्दीका 15 देखि 60 वर्ष उमेर समूहका सबैले अक्षर चिनेर बोल्न र लेख्न सक्ने भएकोले साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ।
मेरो पनि भन्नु छ।
हिजो शपथ लिएका प्रदेशसभा सदस्यलाई माधव जोशीको सुझाव छ, नागरिकका समस्या बुझेर काम गर्नु भएन भने जिम्मेवारी लिएको कुनै अर्थ हुने छैन, त्यसैले सचेत भएर काम गर्नुहोला।
रबिन शाह ठकुरीले लेख्नु भएको छ, नेपाली लालपूर्जा भएको जग्गा मिच्दा पनि सरकार भारतले सिमाना मिचेको छैन भन्छ। यस्तो निष्कर्ष निकाल्ने नापी विभागका कर्मचारीले नेपाल भारत सीमामा बस्ने नेपालीलाई ठूलै गुण लगाए।
वीरेन्द्र ठकुरी भन्नुहुन्छ, सीमा अतिक्रमणका बारेमा छिट्टै सरकारको ध्यान जान जरूरी छ। यस्तो गम्भीर विषयलाई गम्भीर रूपमै लिएर समस्याको समाधान गर्नु पर्यो।
मित्र डम्बर विश्वकर्मा लेख्नुहुन्छ, छिमेकी देश कसरी विकास गर्ने भनेर चिन्तित देखिन्छन्, तर मेरो देशका नेताहरू भने कसलाई नेता, मन्त्री कसलाई मुख्यमन्त्री, कसलाई राष्ट्रपति बनाउने भन्ने कुरोमै अल्झिरहेका छन्। नातावाद र उनका आसेपासेले हालीमुहाली गरेको देश भयो नेपाल।
नवराज सिलवाललाई पक्रिन इन्टरपोलमा सूचना, विश्वको जुनसुकै प्रहरीले पनि पक्रिन सक्ने शीर्षकको खबर उज्यालोमा पढेपछि अमेरजङ कुँवर लेख्नुहुन्छ, नवराज सिलवाल सर, यदि हजुरको गल्ती छैन भने किन सम्पर्कमा आउनुहुन्न? सम्पर्कमा आएर सत्य कुरा बाहिर ल्याइदिए भइहाल्यो नि।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब एउटा विदेशको खबर। अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबान लडाकुहरू विरूद्ध गरिएको सैन्य कार्यवाहीमा 50 मारिएका छन्। कार्यवाहीमा 30 घाइते भएका अफगानी सेनाका प्रवक्ता गुलाम हजरात कार्मीले जानकारी दिनुभयो। सेनाले तालिबान लडाकुहरूको नियन्त्रणमा रहेका 10 आफ्नो नियन्त्रणमा लिएको पनि उहाँको भनाइ छ। प्रवक्ता कार्मीका अनुसार गत हप्तादेखि शुरू गरेको सुरक्षा कार्यवाहीका क्रममा 20 तालिबान लडाकुहरू पक्राउ परेका छन्। सरकारी सेना र तालिबानी लडाकु बीचको भिडन्तका कारण झण्डै 2000 भन्दा बढी परिवार विस्थापित भएका छन्। तालिबानी लडाकुलाई लक्षित गरी शुरू गरिएको एक हप्ते सैन्य कार्यवाही सकिएको पनि सेनाले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। त्रिभुवन आर्मी क्लब मदन भण्डारी मेमोरियल इटहरी गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। सुनसरीको इटहरीमा आज भएको खेलमा भूटानको ड्रुक युनाइटेड क्लबलाई 5-0 फराकिलो अन्तरले हराउँदै आर्मी सेमी फाइनलमा पुगेको हो। आर्मीका लागि पदम तामाङ र दिनेश सेमजनले 2-2 तथा टंक बस्नेतले 1 गरे। प्रतियोगितामा भोलि आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकाता बीच खेल हुनेछ। प्रतियोगिताको विजेता मोफसलकै अहिलेसम्मकै धेरै 12,00,000 रुपियाँ नगद पुरस्कार पाउनेछ।
नेपाली क्रिकेट समर्थक समाज एनसीसीएसले विश्वकप क्रिकेट खेलेर नेपाल फर्किएको नेत्रहीन नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ। हवाई जहाजको टिकट काटेर दुबईबाट खेलाड़ीलाई नेपाल ल्याएको एनसीएसएसले आज त्रिवी क्रिकेट मैदानमा विशेष कार्यक्रम गरेर नेत्रहीन क्रिकेट खेलाड़ीलाई सम्मान गरेको हो। एनसीएसएसले 15 7,87,000 रूपियाँ संकलन गरेको छ। उठेको रकम मध्ये 3,19,000 रूपियाँ खर्च गरेर खेलाड़ी तथा अफिसियल सहित 22 दुबईदेखि काठमाडौँको टिकट खरिद गरिएको छ। बाँकी रहेको रकम आज खेलाड़ी तथा अफिसियललाई प्रदान गरिएको हो।
र न्यू डायमण्ड एकाडेमीकी प्रतिभा माली र त्रिभुवन आर्मीका मानबहादुर श्रेष्ठ 2073 सालको उत्कृष्ट भलिबल खेलाड़ी घोषित भएका छन्। नेपाल भलिबल संघ एनभीएले आज गरेको एनभीए अवार्डमा प्रतिभा उत्कृष्ट महिला तथा मानबहादुरले उत्कृष्ट पुरूष खेलाड़ी घोषित हुँदै नगद 25,000 रूपियाँ हात पारे। यस्तै सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लब वर्षको उत्कृष्ट टीम हुँदै 50,000 रूपियाँ पाएका छन्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रिय सभा उम्मेद्वार चयन गर्न एमाले स्थायी समिति बैठक चल्दै, माओवादीमा उम्मेद्वार छान्ने जिम्मा प्रचण्ड, श्रेष्ठ र थापालाई, कांग्रेस र फोरमसँग तालमेल गर्ने राजपाको निर्णय।
एमाले सांसद नवराज सिलवाललाई पक्रिन इन्टरपोलमा नोटिस जारी, एमालेको कडा आपत्ति।
विद्यार्थीदेखि साधना गर्ने सबैले सरस्वतीको आराधना गरेर श्री पञ्चमी मनाए, अक्षराम्ब गरेका बालबालिकालाई विकल्प सहितको व्यवहार गरेमा बाल सिकाइ प्रभावकारी हुने।
अफगानिस्तानमा तालिबान लडाकु विरूद्ध सैन्य कार्यवाही तीव्र, 50 ज्यान गयो, 30 घाइते।
र भूटानको डुक स्टार युनाइटेडलाई हराउँदै नेपाल आर्मी मदन भण्डारी मेमोरियल इटहरी गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जन र सशिन्द्र गौतमसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौ। नमस्कार।